الحمد لله الذي هدانا للإسلام أشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا. أما بعد فأعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. قال نوح رب إنهم عصوني واتبعوا من لم يزده ماله وولده إلا خسارا ومكروا مكرا كبارا وقالوا لا تذرن آلهتكم ولا تذرن ودا ولا سواعا ولا يغوث ويعوق ونسرا وقد أضلوا كثيرا ولا تزد الظالمين إلا تبارا. مما خطيئاتهم أغرقوا فأدخلوا نارا فلم يجدوا لهم من دون الله أنصارا. صدق الله مولانا العظيم. الله تعالى نے آپ کے اوپر میرے اوپر بہت بڑا احسان فرمایا ہے کہ اس اللہ نے ہم کو مسلمان بنایا ہے. سارے حضرات دل میں اللہ کی طرف دھیان کرتے ہوئے زبان سے شکر ادا کیجئے, پڑھیے الحمدللہ رب العالمین, پھر سے پڑھیے الحمدللہ رب العالمین, الحمدللہ رب العالمین. اللہ کا بہت بڑا احسان ہے, اس نے ہمیں مسلمان بنایا ہے. دوسری بات یہ ہے کہ اس مالک کا بہت بڑا احسان اور کرم ہے کہ اس نے کسی حیثیت سے ہم کو ذمہ دار, بڑا لیڈر, پیشوا بنایا ہے. یہ بھی اللہ کی ایک نعمت ہے. کسی سماج میں, کسی قوم میں, کسی علاقے میں اللہ کسی کو بڑا بناوے, قوم کا ذمہ دار بناوے, یہ بھی اللہ کی ایک نعمت ہے. اور ہر نعمت کے لیے جو قانون ہے وہ یہاں بھی لگتا ہے کہ یہ جو اللہ نے ایک مقام دیا قوم کے, سماج کے بڑے ہونے کا, اگر اس نعمت کو ہم نے صحیح طریقے سے نبھایا تو یہ چیز قیامت کے دن ہمارے لیے عزت اور جنت کا انشاءاللہ ذریعہ بنے گی. اور اللہ نہ کرے, اللہ نہ کرے, یہ جو عہدہ ہے, منصب ہے, قوم کی ذمہ داری ہے, لیڈرشپ ہے, اس کو غلط استعمال کیا تو یہی چیز جہنم میں لے جانے کا ذریعہ ہے بلکہ جہنم کے اندر بھی لیڈرشپ کا ذریعہ بنے گی. قرآن کی ایک آیت میں نے آپ کو پڑھ کے سنائی ہے. اس آیت کے اندر اللہ تعالیٰ فرماتے ہیں کہ حضرت نوح علیہ الصلات والسلام کے زمانے کے اندر دو طرح کی لیڈرشپ تھی, دو طرح کے جواب دار لوگ تھے. ایک وہ تھے جو خالص اللہ کے دین کے مطابق, شریعت کے قانون کے مطابق, مسئلے مسائل کے مطابق اپنی قوم کو چلانا چاہتے تھے کہ ہماری قوم, ہمارا سماج, ہماری کمیونٹی اللہ کے دین کے مطابق چلے, شریعت کے مطابق چلے. ایک وہ لیڈرشپ تھی اور ایک دوسری لیڈرشپ تھی کہ جو قوم کو شریعت سے دور کر کے, اللہ کے قانون سے دور کر کے, دینداری سے ہٹا کر کے چلانا چاہتے تھے. یہ دو طرح کی لیڈرشپ ہوئی. اب پبلک کا معاملہ کیا ہوتا ہے, جہاں مزہ آتا ہے, جہاں موج مستی ہوتی ہے, جہاں آزادی اور آوارگی ہوتی ہے, جہاں کوئی پابندی نہیں ہوتی, ایسی چیز کو پبلک زیادہ پسند کرتی ہے. یہ پبلک کا مزاج ہے کہ شیطان نے لوگوں کو ایسا بنایا ہے, یعنی اس طرح شیطان لے جاتا ہے کہ جہاں آزادی ہو, فریڈم ہو, من مرضی ہو, دین سے دوری ہو, شریعت کی کوئی پابندی نہ ہو, لوگ اس کو زیادہ پسند کرتے ہیں. اب دو طرح کی لیڈرشپ وجود میں آئی, ایک خالص دین پر چلنے والے اور خالص دین پر چلانے والے, اور اس لیڈرشپ کے اندر پورے سماج کے, پوری قوم کے سب سے بڑے لیڈر تھے اللہ کے نبی حضرت نوح علیہ الصلات والسلام. نوح علیہ السلام غریب آدمی تھے, کوئی بڑے مالدار آدمی نہیں تھے, کوئی ان کی پوزیشن نہیں تھی بڑی, لیکن اللہ نے ان کو آسمان سے شریعت اور دین اور وحی اور نبوت عطا فرمائے. ایک ان کی لیڈرشپ تھی, اور دوسری طرف ایک نئی لیڈرشپ آئی کہ جن لیڈرشپ کے پاس دین نہیں, شریعت نہیں, ایمان نہیں, اللہ کی مرضی والے کام نہیں, وہ من مانی زندگی چلنے والے, آزاد زندگی گزارنے والے, اور وہ لوگوں کو بھی آزادی پر چلانے والے, یہ دوسری لیڈرشپ آئی. اب جیسے میں نے آپ کو بتلایا, پبلک کی چاہت آزادی والی ہوتی ہے, موج مستی والی ہوتی ہے, مزے والی ہوتی ہے, اور شریعت پر چلنے میں پابندی ہوتی ہے, یہ قانون, یہ لا, یہ مسئلہ, یہ مسئلہ, یہ مسئلہ, یہ آیت, یہ حدیث, شریعت میں پابندی ہوتی ہے, اور شریعت کو چھوڑ کر کے چلو تو وہاں آزادی ہوتی ہے. تو پبلک کو آزادی پسند آئی, اور پبلک نے, قوم نے, سماج نے حضرت نوح علیہ السلام کی لیڈرشپ کی بات نہیں مانی. کہ بھائی نوح تو ساری پابندی کی بات کرتے, اور سب سے بڑی بھاری چیز ان کو کیا لگی کہ باپ دادا کے زمانے سے جو طریقہ چلا آ رہا تھا, باپ دادا کے زمانے سے جو کام چلے آ رہے تھے, اللہ کے نبی اس کو چھڑوانا چاہتے تھے, وہ ان کو پسند نہیں آیا. کہ باپ دادا کے زمانے سے جو غلط طریقے ہیں, جس طریقے کا شریعت سے کوئی تعلق نہیں, دین سے کوئی تعلق نہیں, ایمان سے کوئی تعلق نہیں، وہ طریقے کے اوپر چلنا ان کو بہت اچھا لگا اور اس طریقے کو چھوڑنا ان کو بہت بھاری لگا. آج بھی یہی سب سے بڑی چیز ہوتی ہے کہ باپ دادا کے زمانے سے، وڈیلوں کے زمانے سے، سماج کے اندر جو ریتی رواج، سماج کے اندر جو رسم و رواج چلے آتے، لوگوں کو اس کو چھوڑنا بہت بھاری لگتا ہے، گراں گزرتا ہے، مشکل معلوم ہوتا ہے. لیکن لیڈر کس کو کہتے ہیں؟ سماج کا جواب دار کس کو کہتے ہیں؟ سماج کا ذمہ دار کس کو کہتے ہیں؟ جو سماج کی جنرل چاہت، سماج کی جنرل پسند، اس کی طرف دھیان نہ دے وے، بلکہ اللہ کی چاہت کیا ہے اس کی طرف جو ہے دھیان دے وے. یہ سماج کے صحیح ذمہ دار کی، لیڈر کی ذمہ داری ہوتی ہے. بہت اچھی طرح سن لو اور اس کو دماغ میں فٹ کر لو. ہمارا سماج، ہماری کمیونٹی، ہماری پبلک کیا پسند کرتی ہے اس کی طرف ہمیں سماج کو نہیں لے جانا ہے، ہمیں اپنے سماج کو لے جانا ہے. اللہ کیا چاہتے ہیں؟ اللہ کا دین کیا چاہتا ہے؟ نبی کیا چاہتے ہیں؟ اور قرآن کیا چاہتا ہے؟ اس کی طرف ہمیں اپنے سماج کو، اپنی قوم کو لے جانا ہے. تو حضرت نوح علیہ السلام نے لوگوں کو سمجھایا کہ غلط رسم و رواج چھوڑو، غلط چیزیں چھوڑو، تو ان لوگوں نے قبول نہیں کیا. اور قوم کی ایک دوسری لیڈرشپ تھی، وہ دوسری لیڈرشپ کیسی تھی؟ پیسے والوں کی، دولت والوں کی. ان کے پاس پیسے بہت تھے، دولت بہت تھی، اور وہ سماج کے بڑے بھی تھے اور پیسے بھی بہت تھے ان کے پاس. وہ لوگوں کو کہنے لگے کہ باپ داداؤں کے زمانے سے جو ریتی رواج، رسم و رواج، طریقے چلے آ رہے ہیں، اسی طریقے پر رہو. یہ نوح جو باتیں بتلا رہے اس پر دھیان مت دو. صاحب کہنے لگے، قال نوح الرب انہم عصونی. نوح علیہ السلام نے دعا کی، اے میرے اللہ، یہ میری پبلک، میرے سماج کے لوگ، میری قوم کے لوگ، میں اللہ کا نبی جو صحیح راستہ ان کو بتلاتا ہوں، اس کی طرف یہ لوگ آنے کے لیے تیار نہیں ہیں، نہ کہتے ہیں. رب انہم عصونی، میری بات یہ ماننے تیار نہیں ہے. یہ کون سی بات ماننا چاہتے ہیں؟ وَاتَّبَعُوا مَن لَّمْ يَزِدْهُ مَالُهُ وَوَلَدُهُ إِلَّا خَسَارًا. مالدار لوگ، جس کو آج کی بھاشا میں کہتے ہیں منی پاور، منی پاور، یہ دو چیز بہت ڈینجر ہے، منی پاور اینڈ مسل پاور، پیسوں کی طاقت اور دوسرا باڈی کی طاقت، منی پاور اینڈ مسلس پاور، یہ دو چیز بڑے خطرناک فتنے ہیں. اور بیچ میں ایک بات آپ کے فائدے کی بتلا دو، اللہ یہ دونوں گھمنڈ سے، منی پاور کے گھمنڈ سے اور مسل پاور کے گھمنڈ سے، اللہ میری اور آپ کی حفاظت فرمائے. یہ چیز ہے نا، منی پاور، مسل پاور اور کرسی کا پاور. یہ کرسی کا پاور، حدہ، کرسی، یہ تین اتنے خطرناک فتنے ہیں. میں فتنہ کہہ رہا ہوں، بہت سوچ سمجھ کے کہہ رہا ہوں. یہ اتنے خطرناک فتنے ہیں کہ آدمی مرتے مرتے، قبرستان جاتے جاتے بھی اس کو چھوڑنے کے لیے تیار نہیں ہوا کرتا. قبر کی مٹی یہ تینوں چیز کو نکالتی ہے. منی پاور کو بھی قبر نکالتی ہے، مسل پاور کو بھی قبر نکالتی ہے، اور یہ عہدے کی لالچ کو بھی قبر نکالتی ہے. تو ہم ایسے بنے کہ قبر نکالے اس سے پہلے ہم نکال لیں، قبر میں جا کر کے فرشتے آ کر کے عذاب دے کر نکالے. اس سے بہتر یہ کہ دنیا میں اللہ کے نیک بندوں کے ساتھ رہ کر یہ تینوں گندی چیز نکال لیں. بخاری شریف کا نام آپ نے سنا ہوگا، اسلام میں قرآن کے بعد دوسرے نمبر کی کتاب ہے بخاری شریف، جس میں صحیح حدیثیں جمع کی ہیں. حضرت بخاری شریف پڑھاتے ہیں. بخاری شریف میں ایک روایت ہے، اللہ میرے آپ کے لیے اس کو عبرت بنا دے رہے. ایک لیڈر صاحب تھے، بڑے لیڈر صاحب، اور پورے مکہ کے سب سے بڑے لیڈر صاحب تھے. مکہ میں جو قریش کمیونٹی تھی، قریش سماج تھا، اور قریش ایسا بڑا سماج تھا، ایسی بڑی کمیونٹی تھی کہ پورے عربستان میں سب سے بڑا عزت والا سماج ان کا تھا پورے عربستان میں. ابھی کتنا بڑا عزت والا سماج ہوگا کہ ان کے نام پر اللہ نے قرآن میں ایک سورت اتاری ہے، لِإِيلَافِ قُرَيْش إِيلَافِهِمْ رِحْلَةَ الشِّتَاءِ وَالصَّيْفِ. یہ سورت، یہ سب سے بڑے فضیلت والے سماج، قریشی سماج کے لیے اللہ تعالیٰ نے قرآن میں سورت اتاری. اس کا یہ لیڈر، سب سے بڑا لیڈر، اور آج ہم اس کو ابو جہل کے نام سے یاد کرتے ہیں. اس کے دماغ میں تکبر تھا، گھمنڈ تھا، جس کو آج کی بھاشا میں کہتے ہیں آئی ایم سم تھنگ، میں کچھ ہوں، آئی ایم سم تھنگ. اس کا نشہ اس کے دماغ کے اندر تھا بھرا ہوا. بدر کی لڑائی کے اندر دو نوجوان بچوں نے جا کر کے اس کو ٹھنڈا کیا، تلواریں مار مار کے اس کو زمین پہ گرایا. آخر میں ایک صحابی حضرت عبداللہ ابن مسعود پہنچے، وہ بے ہوش تھا، اس کی چھاتی پر بیٹھ گئے حضرت عبداللہ ابن مسعود. تو جب اس کی چھاتی پر بیٹھے تو اس کو کچھ ہوش آیا اور آنکھ کھولی. تو آنکھ کھولنے کے بعد دیکھا کہ او ہو، عبداللہ ابن مسعود بیٹھے. تو چونکہ وہ سماج میں نیچے کٹمب سے آتے تھے، جس کو آج کل کی بھاشا میں کہتے ہیں بیکورڈ کلاس، بی سی پچھات ورگ میں سے وہ آتے تھے حضرت عبداللہ ابن مسعود. اور ابو جہل خود کو قریشی اور بہت بڑا سمجھتا تھا لیڈر. تو جب حضرت عبداللہ ابن مسعود کو اس نے اپنے سینے پر دیکھا تو بے ہوش، بے ہوش ہے، مرنے کے قریب ہے، آخری حالت ہے، اور اس کی آنکھ کھلی. تو حضرت عبداللہ ابن مسعود کو کہتا ہے کہ اے کھیڑوت کے بیٹے، اے جنگلی کے بیٹے، تو بہت اونچی جگہ پر بیٹھ گیا، بہت اونچی جگہ پر بیٹھ گیا. یعنی مرتے مرتے بھی اونچائی کا دماغ نکل نہیں رہا ہے، زمین پہ پڑا ہوا ہے، زخمی ہے، آخری وقت چل رہا ہے، ابھی مرے گا، لیکن آخری وقت کے اندر بھی میں لیڈر ہوں، میں بڑا ہوں، اور میں اتنا اونچا ہوں. وہ بھوسا، وہ جو گھمنڈ دماغ میں بھرا ہوا تھا، وہ نکلتا نہیں. اور حضرت عبداللہ ابن مسعود کو کہتا ہے کہ تو بہت اونچی جگہ پر بیٹھ گئے، یعنی میرے سینے پر بیٹھ گیا. اس کے بعد وہ حضرت عبداللہ ابن مسعود کو کہتا ہے کہ تم میری گردن کاٹنے آئے ہو، تو میں تم کو ایک وننتی کرتا ہوں، ریکویسٹ کرتا ہوں، درخواست کرتا ہوں کہ گردن یہاں سے مت کاٹنا، ذرا نیچے سے میری گردن کاٹنا. کہا یہاں کاٹے تو بھی مرنا ہے، نہیں یہاں کاٹے تو بھی مرنا ہے. تو کہا نیچے اس لیے گردن کاٹنا کہ یہاں بہت سے لوگ کٹے ہوئے پڑے ہوئے ہیں. بدر میں 70 جو ہے مکہ کے کافر مرے تھے، اور ان کی جو ہے کھوپڑیاں پڑی ہوئی تھی، سر پڑے ہوئے تھے. تو ابو جہل کیا کہتا ہے، ذرا نیچے سے کاٹنا تاکہ یہ دوسری بہت ساری کھوپڑیاں کٹے ہوئے سر پڑے، اس میں میرا سر ذرا اونچا نظر آوے، اور لوگوں کو یہ پتا چلے کہ یہ سماج کے کسی لیڈر کا اونچا سر ہے. یہ مرتے مرتے بھی دماغ کے اندر سے وہ بڑائی کا بھوت اور بڑائی کا تکبر، گھمنڈ، وہ نکل نہیں رہا ہے. اسی لیے دعا کرو، اللہ نے ہم کو سماج کا بڑا بنایا، قوم کا لیڈر اور ذمہ دار بنایا، تو یہ کوئی گھمنڈ کرنے کی چیز نہیں ہے، تکبر کرنے کی چیز نہیں ہے، یہ کوئی بڑائی مارنے کی چیز نہیں ہے. منی پاور، مسلس پاور، اور عہدے اور کرسی کا پاور، ان تینوں پاور کی برائی سے اللہ آپ کی میری ہمیشہ حفاظت فرمائے، یہ بہت ضروری ہے. تو حضرت نوح علیہ السلام نے لوگوں کو یہی کہا، وقالوا قال نوح ربی انہم عصونی، اے اللہ ये लोग मैं जो इनको सही रास्ता बताता हूं उस पर आने तैयार नहीं, और समाज के अंदर जो गलत लोग हैं, गलत लीडर लोग हैं, उन लोगों के रास्ते के ऊपर ये लोग चलते हैं। वत्तबाउ मल्लम यजिदुहु मालुहु वलदुहु इल्ला खसारा वमकरू मकरन कुब्बारा। फिर दूसरा काम क्या किया, गंदी गंदी प्लानिंग करने लग गए। गंदी गंदी प्लानिंग किसके विरुद्ध में, सही रास्ते के ऊपर रास्ता बताने वालों के विरुद्ध के अंदर। बहुत समझने की आयत है। वह मकरू मकरन कुब्बारा, ए अल्लाह इन्होंने बहुत बड़ी गंदी प्लानिंग की, और काय की गंदी प्लानिंग की, समाज के जो लीडर सही रास्ता बतलाते थे उनके विरुद्ध में, उनके एंटी, उनके मुखालिफ इन्होंने प्लानिंग करना शुरू कर दी। मैं आप सबको बहुत अदब से कहता हूं कि अपने समाज में, अपने माशरे में, अपनी कम्युनिटी में जो लोग सही काम करते हैं, कभी उनके विरुद्ध के अंदर हम गंदी खेल न खेले, गंदा राजकारण न खेले, गंदी सियासत न खेले। ये ईमान और दीन और आखिरत का मामला है, ये शरीयत का मामला है। जो लोग अच्छा काम कर रहे हैं, जो लोग शरीयत के मुताबिक समाज को लेकर चल रहे हैं, उनके विरुद्ध में, उनकी मुखालफत में, उनके एंटी कोई साजिश, कोई सियासत, कोई राजकारण, कोई खेल हमें नहीं खेलना है। ये कुरान ने बतलाया। ये कोई दुनिया की पार्टियां थोड़ी है, राजकारण की पार्टियां, कि भाई एक राजकीय पार्टी आगे जा रही है, दूसरी राजकीय पार्टी उनके पैर खींचे, उसको घिरावे। ये हमारा काम ये नहीं है, ये शैतानी तरीका है जो कुरान में अल्लाह ने बतलाया। वह मकरू मकरन कुब्बारा, तो जो गलत रास्ते पर ले जाना चाहते थे उन लोगों ने अच्छे रास्ते वालों के विरुद्ध में खतरनाक साजिश, खतरनाक राजकारण, गंदी पॉलिटिक खेलना उन्होंने शुरू कर दी। अल्लाह आपकी और मेरी हमेशा हिफाजत फरमाए। इस मजलिस में ये अज्म लेकर के उठो कि अच्छा काम जो शरीयत और दीन के मुताबिक हो रहा हो उसकी मदद करेंगे, उसका विरुद्ध नहीं करेंगे। कहो इंशाल्लाह, पूरी ताकत से कहो कि जो भी अच्छा काम हो उसके विरुद्ध हम कोई राजकारण नहीं खेलेंगे, कोई सियासत नहीं खेलेंगे, कोई उसके खिलाफ गंदा राजकारण नहीं खेलेंगे। ये आयत बतलाती है। वमकरू मकरन कुब्बारा। और तीसरी बात क्या होती है कि भाई समाज के सही लोग जो समाज को सही रास्ता बताते हैं, तो हम क्या कहें भाई, बाप दादों के जमाने से जो चला आ रहा है वो होने दो। नहीं, मैंने आपको शुरू में बताया कि लीडर समाज का कैसा होना चाहिए, पब्लिक की चाहत क्या है, पब्लिक को मजा किसमें आता है वो नहीं देखेगा, वो ये देखेगा कि अल्लाह का हुक्म क्या है, अल्लाह की शरीयत क्या है। तो वहां दूसरी लीडरशिप ने यही बात कही, वकालू ला तजरुन्न आलिहतकुम वला तजरुन्न वद्दं वला सुआ वला यगूस वयऊक वनसरा, कि बाप दादे के जमाने से जो एक गलत काम चले आ रहे का वो अपने को करने के, वो नहीं छोड़ने के, उसी के ऊपर रहो, उसको मत छोड़ो, कभी हम ऐसी बात नहीं करेंगे। ये शैतानी जमात करती है इस तरह के काम। हमें तो शरीयत क्या कह रही, दीन क्या कहता है, उसकी तरफ कौम को ले जाओ। और हजरत शाह वलीउल्लाह साहब रहमतुल्लाह ने लिखा ये आयत है मूर्ति पूजा के बारे में, लेकिन हजरत शाह वलीउल्लाह साहब जैसे आदमी लिखते हैं कि समाज में जो रस्म और रिवाज है जिस पर लोग अंधे बन के चलते हैं, ये भी एक तरह की मूर्ति पूजा है, ये भी एक तरह का बुत है, कि जिस तरह लोग बुत और मूर्तियों की पूजा करते हैं, तो समाज के गलत रस्मों रिवाज जिसको लोग छोड़ते नहीं, ये भी एक तरह की मूर्ति है जिसकी लोग समाज में पूजा करते हैं। आज क्या हो रहा है कि भाई शादी में वडिलों के जमाने से, पुराने जमाने से, खानदान में जो हो रहा है होने दो, ये तुम बात करते हो सिंपल निकाह, सादगी वाला निकाह, रस्म और रिवाज खत्म करो, फजूल खर्ची, ये बातें मत लाओ, पुरानी बात चलाओ। ये कौमे नूह की वो दूसरी पार्टी की बात थी। फिर नतीजा क्या होता है? मिम्मा खतीआतिहिम उग्रिकू फउदखिलू नारा। ये जो दूसरी पार्टी थी जो लोगों को रस्म और रिवाज पर चला रहे थे, बाप दादा के गलत तरीकों पर चला रहे थे और नबी जो सही रास्ता बतलाते उससे दूर कर रहे थे, उन लोगों के गुनाह की वजह से अल्लाह ताला ने पानी का अजाब भेजा। मिम्मा खती आती हिम, उनके गुनाहों की नौसत में उगरी को सब डुबो दिए गए। फौद खिलो नारा, और खुदा की जहन्नम में दाखिल कर दिए गए। फलम यजिदू लहुम मिन दूनिल्लाहि अंसारा, और जब अल्लाह के अजाब आया तो खुदा के सिवा कोई उनकी मदद करने के लिए नहीं आया। फिर आपको आपकी पब्लिक भी नहीं बचाएगी, आपकी जमात भी नहीं बचा सकती, आपका समाज भी नहीं बचा सकता। जिस दिन अल्लाह पकड़ने पर आ जावे, अल्लाह अजाब देने पर आ जावे, दुनिया का कोई समाज, कोई कमेटी, कोई हमको नहीं बचा सकता। इसलिए ये हजरत नूह अलैहि सलाम के जमाने में दो तरह की लीडरशिप चली। एक लीडरशिप अल्लाह के नबी वाली, शरीयत वाली, दीन वाली, और दूसरी लीडरशिप कौम के मालदार, मनी पावर वाले, मसल्स पावर वाले, हद्दे वाले, उनकी लीडरशिप चली। नबी कौम को शरीयत पे चलाना चाहते हैं और ये लोग पूरी कौम को गुमराही के रास्ते के ऊपर ले जाना चाहते हैं। देख लिया, दुनिया ने नतीजा देख लिया। बाइबल में भी ये किस्सा मौजूद है, बाइबल में भी है ये किस्सा कि जब लोगों ने गलत तरीके नहीं छोड़े और समाज के गलत लीडरों के रास्ते के ऊपर चले तो अल्लाह ताला ने उनको पानी के अजाब में डुबो करके खत्म कर दिया, हलाक कर दिया। इसलिए ये अजाइम लेकर के उठो जो मैंने आपसे कहा। पहली बात मैं आपसे अज्म करवाना चाहता हूं कि ये बड़ेपन का भूत और घमंड अल्लाह करे कभी हमारे दिमाग में नहीं आए। इसको अल्लाह की नेमत समझो कि खुदा ने हमको बड़ा बनाया है, अल्लाह की नेमत है, और इस नेमत को अपनी कौम को सुधारने के लिए इस्तेमाल करेंगे, इंशाल्लाह ये चीज जन्नत में जाने का जरिया बनेगी। और अगर इसको मिसयूज किया, गलत इस्तेमाल किया, तो कुरान में एक किस्सा तो सुन लिया, दूसरा भी सुन लीजिए। यकदुम कौमहु यौमल क़ियामा, कि फिरौन ये अपनी कौम का लीडर था, अपनी कौम को, अपने समाज को गलत रास्ते पर चलाया, वो चूंकि लीडरशिप करता था, तो अल्लाह ताला फरमाते हैं कि कयामत के दिन भी फिरौन लीडर होगा, पूरा समाज उसके पीछे होगा और समाज के साथ वो खुदा की आग में, जहन्नम में डाला जाएगा। अगर गलत रास्ते पर समाज को ले गए, गलत रास्ते पर समाज को डाला, तो फिर लीडर आगे होगा और कौम पीछे होगी और एक साथ अल्लाह ताला उनको जहन्नम की आग के अंदर डालेंगे। इसलिए अल्लाह का एहसान मानो, हमको किसी हैसियत से भी अल्लाह ने बड़ा बनाया है, समाज का जिम्मेदार बनाया है, वड़ील बनाया है। अब हमारी जवाबदारी ये है कि हम अपनी कौम को शरीयत और दीन के ऊपर चलाने की कोशिश करें। करोगे ये काम? और एक अज्म आपने ये भी किया कि जो भी अच्छा काम होगा यानी शरीयत के मुताबिक, कभी उसका विरोध करोगे नहीं, उसकी मुखालफत करोगे नहीं। ये कुरान की आयत मैंने आपको सुनाई, वमकरू मकरन कुब्बारा, कि इनकी गंदी पॉलिटिक, गंदा राजकारण अच्छे काम के विरुद्ध के अंदर था। अल्लाह उससे बचने की हमें बहुत बहुत तौफीक अता फरमाए। और कारी साहब ने शुरू में खिराज पढ़ी, वो कौम के, समाज के हर हर जवाबदार आदमी के लिए बड़ी नसीहत है। यह आयत सबके लिए बहुत बड़ी नसीहत है। क्या किरात पढ़ी? या अय्युहल्लज़ीना आमनु कु अन्फुसकुम व अहलीकुम नारा वकूदुहन नास वल हिजारा, ए ईमान वालो, اپنے آپ کو، خود کی ذات کو اور اپنے سماج اور کٹمب کے لوگوں کو جہنم کی آگ سے بچاؤ، اپنے آپ کو بھی اور اپنی فیملی کو، اپنے کٹمب کو، اپنے سماج کو، اپنے معاشرے کو، اپنی سوسائٹی کو جہنم کی آگ سے بچاؤ. اور کیسے ہم جہنم کی آگ سے بچیں گے؟ جب ہم شریعت پر عمل کریں گے، اپنی فیملی کو دیندار بنائیں گے، اپنے سماج کو دیندار بنائیں گے، تو انشاءاللہ اللہ جہنم کی آگ سے ہم سب کی حفاظت کریں گے. اسی لیے یہ چوتھی بات طے کر کے اٹھو، ہم خود شریعت پر انشاءاللہ عمل کریں گے، ہماری فیملی کو عمل کروائیں گے اور ہمارے سماج کو بھی شریعت کے اوپر لانے کی محنت کریں گے. یہ ہماری بہت بڑی ذمہ داری ہے. لوگ جو ہے نا سماج کے بڑوں کو دیکھتے ہیں. اگر آپ کے گھر کے اندر سنت طریقے کا نکاح ہوئے، سمپل سادگی والی شادی ہوئے، تو آپ چونکہ بڑے ہیں اور بڑوں کے گھر میں سمپل شادی ہوئی، تو سماج کا چھوٹا آدمی کبھی ہمت ہی نہیں کرے گا غلط کام کرنے کی، برے کام کرنے کی، رسم و رواج کی، کہ بھائی بڑے گھر میں ایسا ہوتا ہے. اور اگر ہمارے بڑوں کے یہاں بڑا ہوا تو پھر چھوٹے لوگ بھی بڑا کریں گے. بڑے کو یہاں بڑا ہوا تو چھوٹے لوگ بھی بڑا. چونکہ ہم بڑے ہیں تو ہم اپنی جو ہے کیٹیگری کا بڑا کریں گے اور چھوٹے لوگ ان کی کیٹیگری سے بڑا کریں گے. اسی لیے اگر ہمارے گھرانے میں شادی، منگنی، بیاہ، یہ سب چیزیں ایک دم سمپل اور سادگی والی ہوگی، تو انشاءاللہ سماج کا چھوٹا آدمی بھی کبھی اس کی ہمت کرے گا. دیکھو ایک صحابی کی بات میں آپ کو مختصر سنا دوں. حضرت عبداللہ ابن مسعود رضی اللہ تعالی، حضرت عبد الرحمن ابن عوف رضی اللہ تعالی، بہت مالدار صحابی ہے، بہت مالدار صحابی ہے. شاید آپ کی تھرادی سماج جماعت کے اندر کوئی میرے خیال میں اتنا مالدار نہیں ہوگا. اتنے زبردست وہ مالدار تھے. کتنے مالدار تھے میں آپ کو ایسٹیمیٹ بتاؤں. جب ان کا انتقال ہوا حضرت عبد الرحمن ابن عوف رضی اللہ تعالیٰ عنہ کا، تو وارثہ وینچنی ہوئی. وارثہ وینچنی کہتے ہیں ابھی، وارثہ وینچنی ہوئی. اور سن لو، اصلاح معاشرہ یعنی سماج سدھارنا کے کام میں صحیح وارثہ وینچنی، یہ بھی بہت بڑا کام ہے. ہم کیا سمجھتے ہیں کہ نکاح، منگنی، شادی وہ سمپل ہوئے، یہ تو بہت اچھا کام ہے، بہت اچھا کام ہے، بہت اچھا کام ہے. لیکن سماج سدھارنا یہ بھی ہے کہ سماج میں کسی کا انتقال ہو جاوے تو 3 دن تک ان کو غم کر لینے دو، 4th دن سماج کے وڈیل لوگ جاوے گھر پر اور جا کر کے کہوے چلو بھائی بیٹھو، مرحوم کا انتقال ہو گیا، اپنوں نے 3 دن اسال ثواب کر لیا، اب 4th دن جو ہے کیا کرنا ہے، مرحوم نے کیا چھوڑا، کتنی پراپرٹی، کتنی زمین، کتنا بینک بیلنس، چلو اپنے سماج میں مفتی صاحب ہے، شیخ الحدیث صاحب ہے، مولانا صاحب ہے، ان کو بٹھاؤ اور ان کو اپنے لکھ کر پوچھ لے وے کہ بھائی اس کی وارثہ وینچنی کسے کرنے کی، کس کو کتنا ٹکا ملے گا، کتنی زمین ملے گی، کتنا پیسہ ملے گا. یہ شریعت کے مطابق وارثہ وینچنی کرنا، یہ بھی اصلاح معاشرہ کے کاموں میں بہت بڑا کام ہے، بہت بڑا کام ہے. اس لیے کہ اس میں لوگوں کا حق ادا ہوگا، حقوق پہنچیں گے، حق داروں کو ان کا حق ملے گا، جو آج کل حق نہیں مل رہا ہے. حق داروں کو حق دلوانا، یہ بھی اصلاح معاشرہ کے کاموں کے اندر بہت بڑا، بہت اونچے درجے کا کام ہے. تو آپ لوگ اس کی بھی کوئی پلاننگ کرو کہ جس طرح شادی منگنی کے موقع پر آپ سمجھانے کے لیے جاتے ہو، کسی کا انتقال ہو جاوے تو 4th دن ان کے گھر پہ جاؤ اور گھر پہ جا کر کے ان کو بٹھا کے سمجھاؤ کہ قرآن کی کئی آیتوں میں اللہ تعالیٰ نے وارثہ وینچنی کا لا بیان کیا، قانون بیان کیا، مسئلہ بیان کیا، اس کے مطابق ہم وارثہ وینچنی کر لے رہے، میراث تقسیم کر لے رہے اور ہر ایک حقدار کو اس کا حق دے دے رہے. اگر آپ کے سماج کے کاموں میں یہ کام ہو گیا، انشاءاللہ آپ لوگوں کے لیے بہت بڑا نیکی اور ثواب کا کام بن جائے گا. آپ کو حالات معلوم ہوں گے کہ بہت سی جگہوں کے اوپر باپ کا انتقال ہو گیا، اب بڑا بیٹا ساری پراپرٹی لے کر کے بیٹھ گیا، दूसरे भाई बेचारे गरीब हैं, बहने गरीब हैं, उनको कुछ नहीं मिलता, वो बेचारे दुखी दुखी है, परेशान है, वो मजूरी कर रहे हैं, और बाप की प्रॉपर्टी जिसके हाथ में आई वो सब चीज पर कब्जा करके जो है मस्ती मजाक वाली जिंदगी गुजार रहा है। वो बेचारे कमजोरों को उनका हक नहीं मिल रहा है। तो अगर ये वारसा वेंचणी वाला काम आपके समाज के जिम्मेदारों ने उठा लिया तो अल्लाह के बंदों को हक मिलेगा और ये वारसा वेंचणी के मसाइल जिंदा होंगे और इंशाल्लाह आपकी कौम के लिए बड़ी रहमत और बरकत का ये जरिया बनेगा। करोगे ये काम, वारसा वेंचणी के निजाम बनाओ उसके मामले के अंदर, ये बहुत जरूरी चीज है, बहुत अहम और बहुत नाजुक चीज है। तो मैं आपको देखिए, इसमें शैतान आपके रास्ते में रुकावट बनेगा, क्या रुकावट बनेगा वो भी सुनो। शैतान क्या कहेगा, हम तो सब भाई भाई है, बहुत मिलजुल के रहते हैं, बहुत मोहब्बत से हमारी फैमिली चल रही है, ये वारसा वेंचणी करके हम अलग अलग नहीं होना चाहते। ये जो दिमाग में आवे ने, समझना ये शैतान की तरफ से है, अच्छी तरह समझो। शैतान है हमेशा कोई गलत रास्ते से आपको गुमराह नहीं करता। एक तो ये कि आदमी को कहे चलो जीना करो, चलो शराब पियो, चलो फिल्म देखो, ये गुमराह करने का रास्ता। लेकिन शैतान अच्छे टाइटल से, अच्छे उन्वान से भी गुमराह करता है। ये अच्छा टाइटल है शैतान का, क्या कहेगा, हम तो सब मिलजुल के रहते हैं, ज्वाइंट प्रॉपर्टी है, ज्वाइंट फैमिली है, सब एक साथ है, अब क्यों इसको डिवाइड करे, क्यों वेंचणी करे, क्यों अलग अलग होवे, ये शैतान की गंदी चाल है। मेरे पास इतने किस्से हैं, मैं आपको सुनाऊं, कितने सुनाऊं, कि आज इन्होंने ज्वाइंट फैमिली, सब साथ मिलजुल के रहते हैं, इस नाम पे वारसा वेंचणी नहीं की, सब ज्वाइंट रहने दिया, 10 साल गुजरे, 15 साल गुजरे और भाई भाई में, बहन बहनों में इतने खतरनाक झगड़े, इतने खतरनाक झगड़े, इतने खतरनाक झगड़े कि वो इनके यहाँ मैयत में आने तैयार नहीं, वो उनके यहाँ शादी की खुशी में जाने तैयार नहीं, ईद पर मुलाकात करने तैयार नहीं, कोई किसी का मुंह देखने तैयार नहीं, ऐसे खतरनाक झगड़े और फितने घर घर में आते। इसलिए ये वारसा वेंचणी को आम करो समाज के अंदर, कि इंतकाल के चौथे दिन बैठो और शरई तरीके से वारसा वेंचणी करो। इस तरीके से, शरई तरीके से वारसा वेंचणी करेंगे, आप अनुभव करके देख लो। मैं अल्लाह पर यकीन रख के कहता हूं कि शरीयत के मुताबिक वारसा वेंचणी करने के बाद आपकी फैमिली में, आपके कुटुंब में, आपके खानदान में जो जोड़ होगी, जो मोहब्बत होगी, जो प्यार होगा, वो ऐसा मोहब्बत और प्यार का मामला होगा कि सारी दुनिया देखेगी कि इनका जोड़ कितना अच्छा है, कितनी मोहब्बत है, कितना प्यार है, कितना सुखी इनका खानदान है। ये लोग अलग अलग भी हो गए लेकिन कैसे मिलजुल के रहते हैं, हर एक अपनी जगह खुश है, हर एक अपनी जगह सुखी है, ये दुनिया को देखने को मिलेगा। इसलिए वारसा वेंचणी को भी आम करो, ये भी इस्लाह माशरा का अहम काम है। तो मैं आपको सुना रहा था हजरत अब्दुल रहमान इब्ने औफ रजी अल्लाह तआला अन्हु, मदीना के मल्टी मिलियनर सहाबी थे। बुखारी शरीफ की रिवायत में आता है कि ये मुहाजिरीन में से मक्का से हिजरत करके गए तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने मुआखात कराई थी, भाईचारा, एक अंसारी एक मुहाजिरी, एक अंसारी एक मुहाजिरी। तो जिस अंसारी के साथ हुजूर ने उनका रिश्ता कराया, वो अंसारी भी बड़े दिल वाले थे आपकी तरह, वो अंसारी ने हजरत अब्दुलरहमान इब्न औफ को क्या कहा, अब्दुलरहमान ये मेरी बीवियां हैं देखो, वो अरबों में कई कई शादियों के रिवाज थे, ये मेरी सब बीवी देखो, कौन सी बीवी आपको पसंद आती है मैं उसको तलाक देता हूं, तुम उसके साथ शादी कर लो, मेरी बाड़ी देख लो, खजूर की बाड़ी, मेरी सब बाड़ी देखो, तुमको कौन सी पसंद आती है मैं वो बाड़ी तुमको दे देता हूं, मेरे मकान देख लो, कौन सा मकान तुमको पसंद आता है वो मेरा मकान तुम ले लो। कैसी मोहब्बत थी अंसार के दिल में मुहाजिरीन सहाबा के बारे में। तो हजरत अब्दुलरहमान इब्ने औफ ने शुक्रिया अदा किया, भाई अंसारी तुम्हारा बहुत शुक्रिया, तुमने सारी ऑफर मुझे कर दी, लेकिन मुझे तो मदीना में मार्केट कहाँ है वो बतला, मुझे तुम्हारी बाड़ी भी नहीं चाहिए, तुम्हारी बीवी भी नहीं चाहिए, तुम्हारा मकान भी नहीं चाहिए, मार्केट का है वो बताओ। तो अंसारी साहब ने मार्केट बता दी, मार्केट में गए और उधार दही खरीदी, दही उधार, और शाम तक मार्केट में बेची, और शाम को जब घर गए तो उधारी के पैसे भी अदा किए और नफा लेकर अंसारी के घर गए और अंसारी भाई को कहा लो ये नफा लाया हो, आपका भी हिस्सा हो सकता है। इसलिए आदमी मेहनत करे तो समाज के अंदर बहुत सारे लोग बेकार होंगे। आज लोग क्या स्कीम बनाते कि बेकारों की मदद करो, उनको अनाज दो, उनको राशन दो, उनको किट दो, बहुत अच्छा काम है, लेकिन समाज के बेकार लोग हलाल रोजी कमाते हो जाए, हलाल धंधा करते हो जाए, हलाल कारोबार करते हो जाए, इसकी फिक्र करना, ये भी इस्लाह माशरा का बहुत बड़ा काम है कि आप अपनी जकात, अपने सदकात, अपनी लिल्ला और अपना एक कर्ज फंड बनाओ, कर्ज का फंड। अभी हमने बेवाओं के सर्वे कराए तो बहुत सी इज्जत वाली बेवाएं ऐसी निकली जिन्होंने नोट लिख के दी, आप हमको मदद करना चाहते हैं शुक्रिया, लेकिन मदद करने के बजाय हमको कर्ज दो, हम कर्ज से धंधा करेंगे और धीरे धीरे हफ्ते हफ्ते आपका कर्ज अदा कर देंगे, वो हम ज्यादा पसंद करते हैं। तो समाज में जो बेकार लोग हैं, ये मुफ्तियाने किराम है, आपके समाज के बुजुर्गाने दीन है, उनकी रहबरी में उनको कोई कर्ज का सिस्टम बनाओ, उनको हलाल कारोबार में सेट करने का सिस्टम बनाओ। एक मुसलमान को जकात दो, जकात दो, जकात दो, कब तक जकात दोगे? उसको दो चार साल मेहनत करके जकात देने वाला बना दो कि वो जकात देने वाला बन जाए। आज जकात लेने वाला है, कल जकात देने वाला बन जाए, ऐसा उसको वेल सेट करो, ऐसा उसको पग भर करो। ये भी इस्लाह माशरा का बड़ा अहम और बड़ा कीमती काम होगा, इसकी तरफ भी समाज के लोग कुछ ध्यान दे, करेंगे ऐसा काम। तो हजरत अब्दुल रहमान इब्ने औफ दही उधार खरीद के बेच के नफा लेके गए और इतनी मेहनत की, इतनी होशियारी थी और इतनी मेहनत की कि मदीना के करोड़ों अबजोपति बन गए थोड़े दिन में। एक वक्त वो कि मक्का से मदीना हिजरत करके आए, खाली हाथ आए और मेहनत की, तो एक वक्त आया कि मदीना के करोड़ों अबजोपति लोगों में हो गए। कैसे अबजोपति हो गए कि जब हजरत अब्दुलरहमान इब्ने औफ रदी अल्लाह तआला अन्हु का इंतकाल हुआ है तो फौरन वारसा बेचनी कि चलो वारसा बेचनी करो, बीवी में बच्चों में वारसा बेचनी करो। तो वारसा बेचनी करने बैठे तो अलग अलग चीजें होती है, मकान है, जानवर है, उस जमाने में बड़ी प्रॉपर्टी जानवर होते थे, ऊंट बकरियां और बाड़ी मकान सोना, ये तकसीम करने थे। पहले नंबर पर सोना लाए, चलो पहले सोना सब बीवी बच्चों को बांटो। तो बीवी बच्चों को बांटने के लिए सोना जब लाए तो इतना ज्यादा सोना था, इतना ज्यादा सोना कि लकड़े काटने के लिए जो कुल्हाड़ा इस्तेमाल होता है वो कुल्हाड़ा ला करके उनका सोना तोड़ना पड़ा। अब अंदाजा लगाओ कितने मण सोना होगा कि उसको काटने के लिए सोनी की वो छोटी करवट ही नहीं, कुल्हाड़ा लकड़े काटने का लाया गया, तब जाके उनका सोना काट के डिवाइड किया, बेचनी की तकसीम की। इतने बड़े करोड़ों अबजोपति साहबी थे हजरत अब्दुलरहमान इब्ने औफ रदी अल्लाह तआला अन्हु। फौरन जो है वारसा बेचनी हुई, फिर उनकी शादी भी मदीना में हुई। अब मैं आपको अबजूपति घर की शादी सुना रहा हूं, अब आप खुद बतलाओ कि इतना बड़ा मालदार कोई आपके समाज में है? वो तो मैं आया हूं आज मुलाकात करके जाऊं, चंदे के लिए नहीं, मुबारकबाद देने के लिए कि बरकत की दुआ कर दो, वरना लोग मौली लोगों को देख के देखे चंदा मांगने नहीं आ रहे, मैं बरकत की दुआ देने जाऊंगा उनका। है कोई इतना मालदार आपके समाज में हजरत अब्दुलरहमान इब्ने औफ जैसा इतना मालदार आदमी कि जो अबजोपति आदमी कि उसकी वारसा बेचनी हुई तो सोना कुलाड़े से तोड़ना पड़ा, लेकिन इतने मिलियनर ट्रिलियनर बिलियनर साहबी का निकाह हुआ। कैसा निकाह हुआ मैं आपको सुनाऊं, आप नियत करो कि हम अपने घरों में ऐसे निकाह करेंगे, कहो इंशाल्लाह। ऐसा निकाह, मालदार घर हो तो भी ऐसा निकाह। कैसा निकाह हुआ कि मदीने तय्यबा में निकाह हुआ اور پیارے آقا اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کو بھی پتہ نہیں چلا. ایسا منڈپ بناوے تو پتہ چلے نہیں, محلے میں کسی کے آنگن میں ایسا لال سفید منڈپ ہوئے تو پتہ چلے ان کے یہاں شادی ہے. منڈپ ہی نہیں ہوئے تو کیسے پتہ چلے کہ شادی ہو رہی ہے. ٹیمپو میں ڈیگ لائی جائے تو پتہ چلے بھائی ان کے یہاں ڈیگ کیوں آئی. روز تو تپیلی ہوتی, آج ڈیگ آئی کیوں, تو پتہ چلے نا بھائی شادی ہے. اور یہ آدمی پریس کے آٹے پھیرے مارے تو پتہ چلے کہ یہ کنکوتری چھپوانے جا رہا ہے پریس کے اندر, تو سب کو پتا چلے شادی. اب آدمی نہ کنکوتری چھپوانے جاوے, نہ دعوت نامے چھپوانے جاوے, نہ ٹیمپو میں ڈیگ لاوے, نہ منڈپ والوں کے یہاں سے مانڈوا لاوے, تو کسی کو پتا ہی کیسے چلے کہ شادی ہو رہی ہے. اب رہا ہے کہ پبلک کو پتا کیسے چلے گا, تو ہو ہو پیارے نبی جی نے کتنا پیارا طریقہ بتلایا کہ کسی مسجد کے اندر نکاح پڑھ لو, نماز کا ٹائم ایڈجسٹ کر کے نکاح پڑھ لو, اور نماز کے وقت کے اندر اعلان کر دو کہ ان کے بیٹے کی ان کی بیٹی سے شادی ہے. نماز کے بعد سب بیٹھ جانا, نکاح ہوگا, دعا ہوگی, اور کھجور تقسیم کر دو. اوہو سب کو پوری بستی میں پتا چل جائے گا, اور اتنا فاسٹ پتا چلے گا کہ اتنا فاسٹ واٹس ایپ بھی نہیں چلتا ہے, اتنا فاسٹ پتا چلے گا. اگر آپ سنت طریقے سے نکاح کرو گے تو پوری بستی میں واٹس ایپ سے بھی زیادہ فاسٹ پتا چلے گا, کیونکہ آپ نے سماج کے معاشرے کے رواج کے خلاف کام کیا. آدمی رواج کے خلاف کام کرتا ہے نا تو فوراً مسجد سے باہر نکلتے ہی بات چالو, ہنے آنسو کہیو, ہنے آنسو کہیو, کوئی نے بولا ہی نہیں, کوئی نے جمائڑا نہیں, کوئی نے کھوائڑ نہیں, نے آنسو کہیو, آنسو کہیو. تو آپ ایک گھنٹے کے اندر آپ کے تھرات کی جھوپڑ پٹی میں بھی یہ سماچار پھر رہے ہوں گے کتنے فاسٹ چلیں گے. اور شاندار شادی کی تو باقاعدہ آپ کو شوٹنگ کرنا پڑے گا, شوٹنگ کر کے فیس بک کے پیج پہ رکھنا پڑے گا, انسٹاگرام پر رکھنا پڑے گا, پھر کتنے لوگ دیکھے کتنے لوگ نہیں دیکھے تب جا کے لوگوں کو پتا چلے گا. لیکن میں آپ کو کہتا ہوں سنت طریقے سے سمپل نکاح کر کے دکھلا دو, مسجد میں اعلان کر کے نکاح کر کے دکھلا دو, سماج کے غریب سے غریب آدمی تک ایک گھنٹے میں خبر پہنچ جائے گی, اعلان ہو جائے گا. ایسا نکاح کیا حضرت عبد الرحمن, اتنے بڑے ملینر صحابی ہیں, اللہ ہمیں ایسا نکاح کرنے کی توفیق اور سعادت عطا فرمائے. اور میں تو بھائی آپ کو ایک بات, دنیا کا فائدہ بھی سمجھاؤ, دنیا کا فائدہ بھی اس میں سوچو. آج ہماری شادیوں میں ہم لاکھوں روپے خرچ کرتے ہیں تھوڑی دیر کے لیے, کیونکہ اس علاقے کے مہمان بھائیوں سے تو میرا کوئی ابھی زیادہ گہرا تعلق نہیں ہے. ہمارے علاقے میں جو دھورا جی اپلیٹا وہ مہمان لوگ ہیں ان سے ہمارا بہت کلوز تعلق ہے, فیملی تعلق جیسے تعلقات ہیں. تو ان کے سامنے ہم جب کوئی دنیاوی فائدہ بتاتے تو وہ بہت جلدی قبول کرتے ہیں کہ مولانا نے یہ دنیا کی کوئی بات بینیفٹ بتلایا, یہ جو ہے زوردار بات بتلائی. تو میں اس حساب سے آپ کو بتا رہا ہوں, یہاں کا حال مجھے نہیں معلوم. تو دنیا کے لحاظ سے آپ ایسٹیمیٹ لگاؤ, بجٹ سوچو کہ آپ کی شادی میں 5-10-15 لاکھ روپے کا خرچہ ہونے والا تھا, وہ خرچہ آپ نے نہیں کیا, اور نیت کیا کی؟ اللہ کو راضی کرنا ہے. کیا نیت کرو گے؟ اللہ کو راضی کرنا ہے. اور میرے پیارے نبی جی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی سنت زندہ ہو جائے, اس نیت سے آپ نے سمپل نکاح کیا. اب 10-15 لاکھ روپے بچ گئے تو شادی کے 2-4 دن کے بعد بیٹے کو بٹھاؤ, بیٹا بیٹھو, یہ تمہاری شادی میں 15 لاکھ روپے خرچ ہونے والے تھے, چل اب تو کیا کرنا چاہتا ہے؟ تجھے الگ گھر میں رہنا ہے بیوی کو لے کر, چلو ایک الگ فلیٹ خرید لو. دھندا کرنا ہے, چل تیری دکان کھول لے. تجھے کوئی اور چیز میں انویسٹمنٹ کرنا ہے, لے پیسے پکڑ, تو تیرا انویسٹمنٹ کر, تیری دکان کھول, تیرا مکان لے لے, اور وہ سکھی مست مزے کی زندگی جا کر کے اپنی گزارے گا. تو دونوں بیٹا بہو اور بعد میں پوتے پوتیاں اور نواسے نواسیاں بھی دل سے دعا دیں گے کہ دادا دادی نانا نانی نے ہم کو ویل سیٹ کر دیا تھا, ہم کو جو ہے پگ بھر کر دیا تھا, ہم کو ہمارے پیروں پہ کھڑا کر دیا تھا. اور رات کو میں نے بیان میں کہا تھا کہ بھائی شادی میں تو آپ سونا چاندی بھی کھلاؤ نے لوگوں کو, کہ بھائی سونے کے کشتے کے اندر جو ہے حلوہ بنوایا اور چاندی کے کشتے کے اندر جو ہے سالن بنوایا,
तो अभी खाना खाते खाते और खाना खाने के बाद लोग यही बात करेंगे, जरा मर्चू अधा रहे थे, तो कोई यूं कहेगा कि नमक बहुत पड़ गया था, कोई यूं कहेगा कि मेरी प्लेट में तो शोरबा आया बोटी नहीं आई, कोई कहेगा मेरी प्लेट में बोटी ही बोटी आई शोरबा बिल्कुल नहीं आया, यही बात दुनिया करेगी। तो ऐसे चक्कर में क्यों फंसते हो? अल्लाह ने दौलत दी है तो अपने बेटे बेटी का फ्यूचर, उनका भविष्य सेट करो ताकि वो जो है अपनी इज्जत की हलाल वाली जिंदगी गुजारे। तो इसकी तरफ भी ध्यान दो कि सिंपल निकाह का ये कितना बड़ा फायदा होगा। अल्लाह ताला इसकी तरफ भी हमें ध्यान देने की तौफीक अता फरमाए। और देखिए आजकल झगड़े बहुत बढ़ रहे हैं, बहुत झगड़े, आपसी झगड़े। और झगड़ों के बारे में पहले एक हदीस सुना, झगड़ा कितनी बुरी चीज है, कितनी खतरनाक चीज है। एक हदीस का मजमून है कि जिस कम्युनिटी में, जिस कौम में, जिस समाज में एक आदमी भी ऐसा होता है, बहुत अच्छी तरह इसके शब्द समझो, जिस कम्युनिटी में, जिस समाज में एक आदमी भी ऐसा होता है जो दूसरों से ताल्लुक तोड़े हुए होता है, ताल्लुक, संबंध, रिलेशनशिप, सगाई तोड़ दी है, बात नहीं करते। ऐसा यहां भी होता होगा शायद कि भाई भाई से बात नहीं करता, भाई बहन बात नहीं करते, और इसी तरह चाचा चाचा के लड़के आपस में बात नहीं करते, एक दूसरे से मिलते नहीं, सलाम भी नहीं करते, ऐसे झगड़े घर घर में होते हैं। तो अच्छी तरह हदीस सुनो, जिस कम्युनिटी में, जिस समाज के अंदर एक आदमी भी ऐसा हो कि जो ताल्लुक को तोड़ने वाला हो, कता रहमी करने वाला हो, रिश्तेदारी को काटने वाला हो, तो अल्लाह उस पूरी कौम को रहमत से महरूम कर देते हैं, पूरी कौम रहमत से महरूम हो जाती है। अब सोचो समाज में, कौम में एक आदमी भी ऐसा हो जो रिश्तों को काटने वाला हो, संबंध को काटने वाला हो, पूरी कौम को अल्लाह ताला रहमत से दूर कर देते हैं। आज घर घर में, फैमिली फैमिली में, समाज के अंदर, घर घर के अंदर ये कता ताल्लुकी है, रिश्ते कटे हुए हैं। तो आप एक बहुत बड़ी खिदमत ये कीजिए कि लड़ाई झगड़ों में सुलह कराने का काम करो, झगड़ों में सुलह मोहब्बत जोड़ कराने का काम करो। इन्नमल मुमिनूना इख्वा फअस्लिहू बैन अखवाइकुम, ईमान वाले भाई भाई हैं, ईमान वाले भाई भाई, एक तो ईमानी भाईचारा और दूसरा समाज, खानदान, फैमिली, कुटुंब, एक होने का भाईचारा, ये डबल भाईचारा और रिश्तेदारी लगती है। इन्नमल मुमिनूना इख्वा फअस्लिहू बैन अखवाइकुम, आपस में सुलह कराओ, आपस में जोड़ कराओ, आपस में मोहब्बत कराओ, आपस के झगड़े मिटाओ। तो ये सुलह कराना, जोड़ कराना, मोहब्बत कराना, ये बहुत बड़ी खिदमत है, बहुत बड़ी खिदमत। हम लोग एक नियत लेके उठो कि इंशाल्लाह झगड़े हम खत्म करवाएंगे, कहो इंशाल्लाह, झगड़े बढ़ाएंगे नहीं कि झगड़े बढ़े, झगड़े ज्यादा होवे नहीं, झगड़ों को ठंडा करो, झगड़ों को मिटाओ। इन्नमल मुमिनूना इख्वा फअस्लिहू बैन अखवाइकुम, ईमान वाले भाई भाई हैं, उनमें आपस में सुलह कराओ, आपस में जोड़ कराओ, आपस में मोहब्बत कराओ। सुलह कितनी बड़ी चीज है अहम, वो सोचो। हजरत बुखारी शरीफ में एक हदीस पढ़ाते हैं बच्चों को कि मस्जिद नबवी, जानते हो ना मदीने बाग में मस्जिद नबवी, अल्लाह आपको और मुझे बार बार ले जावे वहां पर, अल्लाह मदीने पाक की मौत हम सबको अपने कर्म से अता करे। मस्जिद नबवी में एक नमाज पढ़ने का सवाब एक कॉल में 50,000 नमाज का सवाब है, कि वहां एक नमाज पढ़ोगे तो कितना बड़ा सवाब, 50,000 नमाज का सवाब मिलता है। मदीना में एक कुटुंब में झगड़ा हुआ, एक फैमिली में झगड़ा हुआ, तो मेरे और आपके प्यारे आका अल्लाह के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम वहां सुलह कराने के लिए गए, जोड़ कराने के लिए। और हुजूर को अंदाजा ये था کہ صلح کرانے میں دیر ہو جائے گی اور نماز کے وقت میں نہیں پہنچ سکوں گا, نماز کے وقت پر میں نہیں پہنچ سکوں گا. تو مؤذن صاحب حضرت بلال کو حضور کہہ کے گئے کہ نماز کا ٹائم آ جائے میں نہیں آؤں, تو ابو بکر کو کہنا کہ وہ نماز پڑھا دے رہے لوگوں کو. آپ سوچئے کہ صلح کرانا, جوڑ کرانا, محبت کرانا کتنا بڑا نیکی کا کام ہوگا کہ اللہ کے پیارے نبی مسجد نبوی کی نماز کو قربان کر کے صلح کرانے کے لیے گئے. مسجد نبوی کی نماز کہ بھائی میں جا رہا ہوں, صلح میں دیر ہوگی, نماز کا وقت آ جائے تو حضرت ابوبکر کو کہنا کہ وہ نماز پڑھا دے وے اگر مجھے آنے میں لیٹ ہو جاوے. آپ سوچو جس مسجد نبوی میں ایک نماز کا 50,000 کے برابر ثواب ملتا ہے, اللہ کے نبی نے وہ نماز تک کو قربان کرنے کی تیاری کی. کائی کے واسطے؟ صلح کرانے کے واسطے. والصلح خیر, صلح کرانے میں بھلائی ہے, بہت بھلائی ہے, بہت بھلائی ہے, بہت خیر ہے. اسی لیے سماج کے اندر جو جھگڑے ہو اس کے اندر صلح کراؤ, جوڑ کا کام کراؤ, محبت کا کام کراؤ. یہ بہت بڑی نیکی ہے, بہت بڑی نیکی ہے, بہت بڑا اجر اور ثواب کا کام ہے. اللہ سبحانہ و تعالی آپ حضرات کے اس تشریف لانے کو بے انتہا قبول فرمائے. بہت مجھے خوشی ہے اس وقت پر کہ آپ کے پورے سماج کے وڈیل اور ذمہ داروں کی میں زیارت کر رہا ہوں, آپ کو دیکھ رہا ہوں, آپ سے مل رہا ہوں. بہت بڑا خوشی کا موقع ہے. اور جو کارگزاری سنتے ہیں کہ اصلاح معاشرہ سماج سدھارنا کی جماعتیں بنی ہوئی ہے اور وہ لوگ جو ہے اصلاحی کام کرتے ہیں, پہلی بات کہ جو بھی اصلاح کا کام کرو اللہ کے لیے کرو, اللہ کو راضی کرنا. قل ان صلاتی و نسکی و محیای و مماتی للہ رب العالمین, ہمارا ہر نیک کام اللہ کو راضی کرنے کے لیے ہوگا, اللہ کو راضی کرنے کے لیے. یہ پہلی نیت. اخلاص کے ساتھ جاؤ گے تو انشاءاللہ العزیز اللہ تعالی جو ہے اس کی برکت سے کام بنا دیں گے. اخلاص کے ساتھ جاؤ. قرآن میں ایک جگہ کے اوپر فیملی کے جھگڑوں کا کیا سولوشن ہونا چاہیے وہ اللہ نے بیان فرمایا. فیملی میں جھگڑا ہوئے تو اس جھگڑے کے موقع کے اوپر اللہ تعالیٰ نے ایک زبردست بات ارشاد فرمائی جو ہمارے لیے بہت بڑی نصیحت کی چیز ہے. کیا فرمایا؟ اِن یرید اصلاحا یوفق اللہ بینہما, اِن یرید اصلاحا یوفق اللہ بینہما, اگر ارادہ اصلاح کا ہوگا, سدھارنا کا ہوگا, جوڑ کا ارادہ ہوگا تو اللہ تعالیٰ ضرور بے ضرور ان کو مدد کریں گے, ان کو اچھے کام کی توفیق دیں گے. اسی لیے سب سے پہلے ہماری نیت ہو اللہ کو راضی کرنے کے واسطے. کرو گے اللہ کو راضی کرنے کی نیت, اور دوسرا دعا کر کے جانے کا. دو رکعت نماز پڑھو اور دعا مانگو, اے اللہ میں تو کمزور ہوں, اے اللہ میں تو گندا ہوں, لیکن تیرا کام لے کے جا رہا ہوں. اے اللہ صلح کرانا ہے, آپ صلح کرا دیجئے. اے اللہ سمپل شادی کی بات لے کے جا رہا ہوں, اے اللہ تو ان کے دل میں ڈال دے. میرا کام بولنا ہے اور دل میں ڈالنا ہے, اے اللہ تیرا کام ہے. دو رکعت نماز پڑھ کے دعا کر کے جاؤ, اور اللہ نے توفیق دی ہو تو 10-20-50 روپے کا صدقہ نکال کر کے جاؤ کہ بھائی یہ صدقہ ہے کہ اللہ اس صلح کے اندر, اس ہمارے کام کے اندر خیر و برکت پیدا فرمائے. اور جا کر کے بہت محبت سے, بہت نرمی سے بات کرو, بہت نرمی سے بات کرو. کتنی نرمی سے بات کرنے کی؟ اللہ قرآن میں فرماتے ہیں فَقُولَا لَهُ قَوْلًا لَيِّنًا لَعَلَّهُ يَتَذَكَّرُ أَوْ يَخْشَى. اللہ تعالیٰ نے اپنے دو نبی کو سماج کو سدھارنے کے لیے بھیجا. جس سماج میں وہ رہتے تھے, ایجپشین سماج میں, مصری سماج میں, مصر کے سماج میں اللہ کے یہ دو نبی رہتے تھے, حضرت موسیٰ اور حضرت ہارون. تو دونوں کو بھیجا, جاؤ سماج کو سدھارو, سماج کو ایمان پہ لاؤ, سماج کو غلط کام سے بچاؤ, سماج کو دین کے اوپر لاؤ. تو جاتے جاتے بھیجتے بھیجتے اللہ نے کیا فرمایا؟ قولا لہو قولا لینا, موسیٰ اور ہارون تم جا کے نرم نرم میٹھی میٹھی پیاری پیاری بات کرنا. अब हम जिसके पास जाते हैं वो समाज का सबसे डेंजर आदमी क्यों न होवे, शराबी हो, कबाबी हो, लुटेरा हो, गुंडा हो, डाकू हो, कैसा भी हो, लेकिन फिरौन जितना खतरनाक तो कोई नहीं होगा ने। और मैं और आप जावे समाज सुधारना के लिए तो मैं और आप कितने भी नेक बन जावे, लेकिन मूसा अलैहिस्सलाम के दर्जे में बन सकते हैं, नबी के दर्जे में कोई नहीं बन सकता। फिर भी अल्लाह क्या फरमा रहे, नबी को कह रहे और फिरौन के पास जाते हुए कह रहे, कौला लहू कौल लयीना लअल्लहू यतज़क्करु औ यख़शा। हमारे कुछ साथियों ने एक जगह पर उनको पता चल गया कि इनके यहां शादी तय हो गई, हॉल भी बुक हो गया और बॉम्बे से इन्होंने एक ऑर्केस्ट्रा को तय किया कि जो आएगी और म्यूजिक करेगी शादी की पार्टी में, ऑर्केस्ट्रा। और वही ऑर्केस्ट्रा टाइम जो देती है तो हमारे मौलियों की तरह नहीं कि मौलाना आवे फिर जाते वक्त भाड़ा देवे, ऐसे नहीं होते वो एडवांस पैसे मांगते कि एडवांस बुकिंग के पैसे लाओ, कि अगर बुकिंग कैंसिल हुआ तो अभी पैसे वो रिटर्न नहीं करते। तो उसने कुछ 10 लाख रुपए एक नाइट के नक्की किए ऑर्केस्ट्रा ने और 1-2 लाख रुपए एडवांस मांगे, उसके अकाउंट में ट्रांसफर किए। फिर तारीख तय हो गई, अब समाज सुधारणा कमेटी को पता चला तो सारे लोग मस्जिद में जमा हुए, इशराक के बाद 2 रकात नमाज पढ़ी, अल्लाह से दुआ मांगी और दुआ मांग के वो घर को भाई को फोन किया, हम मिलने आना चाहते हैं। आओ जरूर वेलकम, ये अच्छे अच्छे लोग तो कभी हमारे घरों पर आते नहीं, जरूर आओ। वो तो खुश हो गया कि ये मौलाना लोग, ये समाज के वड़ी लोग, जिम्मेदार लोग हमारे घर पे आ रहे हैं, वो खुश हो गया, गए बैठे और उसको धीरे धीरे मीठी मीठी बात करना शुरू की। आधा पौना घंटा बात की, उसके दिल पर इतना असर हुआ, इतना असर हुआ कि उसने खड़े होकर के कहा, मुझे मालूम नहीं था कि इस्लाम में ऐसा मसला है। पहली बात उसने ये कही कि इस्लाम में शादी सिंपल करने का कोई शरीयत में सुन्नत तरीका है, मुझे मालूम नहीं था। देखो भाइयों, आज हमारा समाज जाहिल है, इनको मालूम नहीं है शरीयत क्या है, दीन क्या है, उसको बताना ये भी हमारी जवाबदारी। फिर उसने दूसरे नंबर पर क्या किया, आप सब लोग गवाह रहना, मैं तुमको साक्षी बनाता हूं, मैं अपने घर के ऊपर एकदम सिंपल शादी करूंगा, जैसे आप कहते वैसा करूंगा। फिर उसने कहा कि मैंने हॉल बुक करवाया, वहां 25,000 डिपॉजिट दिए, भले डिपॉजिट जावे, उसी वक्त फोन किया, हॉल की तारीख कैंसल, उसी वक्त बैठे बैठे बावर्ची को फोन किया, तुमको एंगेज किया था वो भी कैंसल, और तीसरा हिम्मत का काम किया, बॉम्बे उस ऑर्केस्ट्रा को फोन किया कि तुझे बुक किया था वो भी कैंसल। उसने कहा 2 लाख रुपए एडवांस में 1 रुपया भी नहीं मिलेगा था, कहा कोई बात नहीं, कोई बात नहीं, 1 रुपया भी रिटर्न नहीं आवे कोई बात नहीं, लेकिन मैं जहन्नम की आग से बच जाऊं ये बहुत बड़ी बात होगी। सारे पैसे उसने जाने दिए, ऑर्केस्ट्रा को एडवांस दिए हुए पैसे वो भी छोड़ दिए, लेकिन कहा मेरे घर में सुन्नत तरीके से निकाह होगा। तो अगर हम जाके नरमी से, मोहब्बत से दुआ मांग के समझाएंगे तो उसके अच्छे समरात और बरकत निकलेंगे। करोगे ये सब काम तो एक इखलास से करना, अपने अंदर जो है बड़ाई का घमंड ना आने दो, कोई भी अच्छा काम होता हो उसका विरोध और मुखालफत मत करो, दुआ के साथ नरमी से, प्यार से, मोहब्बत से समझाओ। वारसा वेचनी भी शरी तरीके से हो उसका कोई सिस्टम बनाओ, आपस में सुलह जोड़ मोहब्बत का सिस्टम बनाओ। ये सब काम आप करोगे कल कब्रिस्तान में जाके सोओगे और आपको इंशाल्लाह सवाब मिलेगा कब्र के अंदर। कि ये समाज सुधारणा का काम किसने चालू किया, इन्होंने किया, इन्होंने किया, इन्होंने किया, इन्होंने किया, वो सवाब इंशाल्लाह आपको कब्रिस्तान में मिलेगा और आपको कब्र में जन्नत की राहतें मिलेगी। भाइयों, अपनी आखिरत बना लो, अपनी आखिरत बना लो, ये दुनिया तो आज है कल खत्म होने वाली है, मौत से पहले पहले अपनी आखिरत की कुछ तैयारी कर लो। करोगे ये सब काम अच्छे, अल्लाह ताला इन गुजारिशात पर मुझे आपको सबको अमल की तौफीक अता फरमाए। आप लोग सब जमा हुए, मैं आपका शुक्रिया अदा करता हूँ, अल्लाह ताला आज के इस जोड़ को, इज्तिमा को बे इंतहा कबूल फरमाए। आखिर में एक हदीस सुना दूं, आप में से कौन चाहता है कि मौत के बाद डायरेक्ट जन्नत में जावे, हाथ उठा। माशाल्लाह, सब पूरा समाज चाहता है, तो सरादी समाधि जन्नत पर कब्जा कर लेगा फिर
लेकर आए
तो आप लोग सब चाहते हो जन्नत में जावे? अरे बोलो चाहते हैं ना? तो एक हदीस पर अमल करेंगे, वादा करो इंशाल्लाह। हदीस शरीफ ये है, ध्यान से सुनो। अल्लाह के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जो मुसलमान हर फर्ज नमाज के बाद एक मरतबा आयतुल कुर्सी पढ़े, अल्लाह ताला उसको मौत के बाद डायरेक्ट जन्नत अता कर देंगे। क्या पढ़ना है? आयतुल कुर्सी। आप कुर्सी वाले लोग हैं तो आयतुल कुर्सी तो याद रहेगी ना? तो आयतुल कुर्सी पढ़नी है। कब पढ़नी है? अरे बोलो कब पढ़ोगे? हर फर्ज नमाज के बाद। तो अल्लाह ताला उसकी बरकत से मौत के बाद डायरेक्ट जन्नत अता करेंगे। पढ़ोगे आज से पूरी पाबंदी से? अब इन्होंने हिफ्ज मुकम्मल किया है, अपना आखिरी सबक सुनाते हैं, ये मुबारक मजलिस भी हो जाएगी हिफ्ज की। बेटा पढ़ो, कोलाउ से मेरा बिन्नास।